नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2082 साल असार 26 गते बिहिबार, आषाढ शुक्ल पक्ष पूर्णिमा तिथि। तदनुसार 10 जुलाई सन् 2025, नेपाल सम्वत 1145, आज दिल लाथो 15। आज राजधानीबाट प्रकाशित हुने दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसंगका समाचारहरूलाई प्राथमिकता दिएका छन्। पहिलो खबर गोर्खापत्र दैनिकबाट लिँदैछौ। हिमताल फुट्दा रसुवागढ़ीमा बाढ़ी शीर्षकको खबर गोर्खापत्रको अग्रपृष्ठमा प्रकाशित छ। नेपालमा हिउँ पग्लेर बाढ़ी आउने क्रम बढ़ेको छ, जसले यहाँ जनधनको क्षति हुने उच्च जोखिम बढ़ाएको छ। मंगलबार बिहान छिमेकी चीनको तिब्बत स्थित हिमालबाट नेपाल चीन सीमा क्षेत्र हुँदै ठूलो बाढ़ी आयो। नेपालको रसुवादेखि 35 किलोमिटर माथि रहेको हिम नदीका बीचमा बनेको हिमताल फुटेर बाढ़ीको सृजना भएको हो। हिउँ पग्लेर ठूलो ताल बनेपछि हिम नदीले बाढ़ीको रूप लिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश राज भट्टले जानकारी दिनुभयो। हिम नदीको बाढ़ी लेन्दे खोला हुँदै भोटेकोशी अनि त्रिशुलीबाट नेपालमा फैलिएको थियो। चीन र अन्य क्षेत्रबाट प्राप्त सैटेलाइट तस्वीरहरूले पनि हिमतालको पानी नै बाढ़ी बनेर नेपाल आएको देखाएको छ। आइतबारसम्म भरी देखिएको हिमताल बुधबारको तस्वीरमा आधा भन्दा बढ़ी घटेर सानो देखिएको छ। आइतबार 6,38,000 वर्ग मिटर पानी रहेको हिमतालमा मंगलबार बाढ़ी गएपछि 4,35,000 वर्ग मिटर मात्र बाँकी छ। अघिल्लो साता उक्त तालमा 5,25,000 वर्ग मिटर क्षेत्रमा पानी रहेको पाइएको छ। उहाँले भन्नुभयो, नेपालतिर बाढ़ी बनेर निकास लिँदा ठूलो कुलेसो बनेको छ, जहाँ अहिले पनि बीचका केही स्थानमा धेरै पानी जमेको देखिन्छ। हिमालको हिउँ पग्लेर बाढ़ी आउनुको कारण जलवायु परिवर्तनको असर मानिएको कार्यकारी प्रमुख भट्टले बताउनुभयो। उता मुस्ताङको लोमनथाङमा आएको बाढ़ी पनि माथिल्लो भेगमा हिमताल फुटेको वा चुहिएको हुन सक्ने अनुमान गरिएको छ। पत्ता लगाउन जनप्रतिनिधिको टोली त्यसतर्फ गएको छ। गत जेठमा हुम्लाको तिलगाउँ भन्दा माथिको हिमाली भेगमा पनि दुईवटा हिमताल चुहिएर बाढ़ी आएको थियो। हिमताल फुर्दा रसुवागढ़ीमा बाढ़ी शीर्षकको यो खबर आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। आजको अन्नपूर्ण पोस्टमा त्रिवी सुधार्ने जिम्मा प्राध्यापक डाक्टर अरियालको काँधमा शीर्षकको खबर अग्रपृष्ठमा प्रकाशित छ। त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डाक्टर दीपक अरियाल नियुक्त हुनुभएको छ। प्रधानमन्त्री एवं त्रिविका कुलपति केपी शर्मा ओलीले प्राध्यापक डाक्टर दीपक अरियाललाई हिजो उपकुलपतिमा नियुक्त गर्नुभएको हो। वरिष्ठ व्यङ्ग्य साहित्यकार भैरव अरियालका छोरा प्राध्यापक डाक्टर अरियाल जल तथा मौसम विज्ञान विभागका पूर्व विभागीय प्रमुख हुनुहुन्छ। उहाँ मौसम विज्ञानमा प्राध्यापक हुनुहुन्छ। बाबु भैरव अरियालले हास्य व्यङ्ग्य मार्फत राज्य सत्तामा तीखो प्रहार गर्नुभएको थियो। भैरव अरियालले जयभूणी, काउकुती, गलबन्दी, इतिश्री, दश अवतार, राष्ट्रिय आह्वान लगायत हास्य व्यङ्ग्य निबन्ध संग्रह निकाल्नु भएको थियो। भैरव अरियालका कृतिहरूको आज पनि प्रशंसा हुन्छ। छोरा प्राध्यापक डाक्टर दीपकले मौसम हावापानीको विषयमा विज्ञता हासिल गर्नुभयो। उपकुलपति प्राध्यापक डाक्टर अरियालले सन् 2016 त्रिभुवन विश्वविद्यालयबाटै मौसम विज्ञानमा विद्यावारिधि गर्नुभएको हो। असिना र पानीमा विद्यावारिधि गर्नुभएका अरियालले पानीमा वायु प्रदूषणमा जहाजबाट बादलभित्र गएर वायु प्रदूषण र जलवायु नाप्नेमा स्नातकोत्तर गर्नुभएको छ। सन् 2000 नायोगा विश्वविद्यालय जापानबाट वायुमण्डलीय विज्ञानमा उहाँले एमएससी गर्नुभएको थियो। यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ। आज गुरू पूर्णिमा सम्बन्धी प्रसंगलाई गुरू पूर्णिमा र शिष्य परम्परा शीर्षकमा आचार्य श्री स्वामी ध्रुवको विचारलाई नागरिक दैनिकले प्रकाशन गरेको छ। गुरू ब्रह्मा, गुरू विष्णु, गुरू देवो महेश्वर, गुरू साक्षात ब्रह्म ब्रह्मा, तस्मै श्री गुरुवे नमः। ब्रह्मा, विष्णु र महेश्वरलाई गुरू मानिन्छ। यी त्रिदेवलाई संसारको पहिलो गुरू मानिन्छ, किनभने त्रिदेवबाट मानव जातिले धेरै ज्ञान प्राप्त गरेको छ। गुरूले नै मानिसलाई तत्वको ज्ञान दिन्छन्, अन्धकारबाट प्रकाशसम्म पुर्याउने काम गुरूबाटै हुँदै आएको छ। यसैले गुरू बिना ज्ञानको कल्पना गर्न सकिँदैन। सनातन कालदेखि नै गुरूको सम्बन्धमा अनेक चर्चा हुँदै आइरहेको छ। संसारको कुनै पनि ज्ञान वा शिक्षा गुरू बिना पूर्ण हुन सक्दैन। बच्चाको पहिलो गुरू आमा हुन्छन् भने दोस्रो गुरू बुवा, देवताहरूका पनि गुरू थिए बृहस्पति। कुनै वाहन चलाउने कुरा होस् वा खाना पकाउने, सबैका लागि गुरू आवश्यक हुन्छ। गुरू दुई प्रकारका हुन्छन्। पहिलोले संसारको ज्ञान दिन्छन्, जुन मानव जीवन जिउन अति आवश्यक हुन्छ। दोस्रो गुरूले अध्यात्मको ज्ञान दिन्छन्, जुन शान्ति, शक्ति, दिव्य ज्ञान र मुक्तिको लागि जरूरी हुन्छ। पहिलो गुरू भेट्न सहज छ, तर दोस्रो प्रकारका गुरू भेट्न कठिन हुन्छ। सांसारिक गुरू जहाँ पनि भेटिन सक्छन्, तर आध्यात्मिक गुरू जहाँ तहाँ भेटिँदैनन्। प्रकृतिको नियम हो, जन्म भएपछि मृत्यु पनि हुन्छ। फरक कति मात्र हो भने को कति दिनसम्म यस पृथ्वीमा रहन्छ त्यो हामीलाई थाहा हुँदैन। हामीलाई पृथ्वीमा जन्मिएका हरेक प्राणी एक दिन रहँदैनन् भन्ने मात्र थाहा छ। जीवन के हो? जीवन जन्म र मृत्युबीचको समय हो। जीवन जिउने एउटा कला हो। कायदा पुर्याएर विवेकको उपयोग गर्दै जीवन जिउन सकियो भने जीवनमा आनन्द नै आनन्द छ। अहंकार र अज्ञानतापूर्ण तरिकाले जीवन जिउन खोजियो भने जीवन दुःख, संघर्ष र पीड़ा बाहेक केही होइन भन्ने पर्न सक्छ। यो प्रसंग आजको नागरिक दैनिकमा प्रकाशित छ। गोर्खापत्र दैनिकमा 3,80,000 टन मल आयात शीर्षकको खबर प्रकाशित छ। चालू आर्थिक वर्ष 2081-82 को साउनदेखि असार तेस्रो सातासम्म 3,80,494 मेट्रिक टन मल आयात भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। चालू आर्थिक वर्षमा 5,50,000 मेट्रिक टन मल खरिदका लागि टेण्डर आह्वान गरे पनि हालसम्म सो परिमाण बराबर मल आयात भएको हो। यस अवधिमा कृषि सामग्री कम्पनी लिमिटेडले 3,10,110 मेट्रिक टन र साल ट्रेडिङ कर्पोरेशनले 70,383 मेट्रिक टन मल आयात गरेका छन्। दुवै कम्पनीसँग हाल 94,717 मेट्रिक टन मल मौजदात रहेको मन्त्रालयले जनाएको छ। यो खबर आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। तपाई यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
प्रिपेड होस् या पोस्टपेड, सबैको लागि छ यो प्याक। हरेक पल उपयोगी, हरेक पल खास, सजिलो अनलिमिटेड। रु 699 रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14**2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। आजको नागरिक दैनिकमा हाउस हस्बेण्डमा मानसिक समस्या शीर्षकको खबर प्रकाशित छ। कसले कति कमाउँछ भन्ने कुराले त्यो व्यक्तिको मानसिक स्वास्थ्यलाई प्रभावित पार्ने गरेको एउटा अध्ययनले देखाएको छ। खासगरी आफ्नो वरिपरि भएका अन्य व्यक्तिसँग तुलना गर्दा त्यसले व्यक्तिको स्वास्थ्यमा प्रभावित तुल्याउने गरेको हो। कुनै परिवारमा महिलाले बढ़ी कमाउने र पुरूष घरेलु काममा सघाउने भूमिकामा रहँदा पुरूषको मानसिक स्वास्थ्यमा नराम्रो असर परेको देखिएको छ। व्यक्ति समाजमा बस्छ, समाजले पुरूष बेरोजगार भएको र उसकी पत्नी चाहिँ रोजगार भएको हेर्न चाहँदैन। त्यस्तो अवस्थामा कसैले न कसैले केही न केही टिप्पणी गरिहाल्छ। त्यस्तो टिप्पणी खप्ने मोटो छाला पुरूषमा विकसित हुन अझ धेरै समय लाग्ने अध्ययनमा संलग्न रहेका मानव शास्त्रीको भनाई छ। अध्ययनमा संलग्न रहेका डेब अहिले घरबेटी हुनुभएको छ। उहाँ घरको सबै काम आफै गर्नुहुन्छ, तर जब छिमेकीले उहाँलाई के काम गर्छौ भनी सोध्छन् त्यो बेला उहाँको चित्त दुख्नुसम्म दुख्छ। पत्नीको कमाईले नै सबै घर धन्दा चलिरहेको छ भन्दा मेरो इज्जतमा धक्का लागेको महसुस हुन्छ, डेबले बीबीसीसँग भन्नुभएको छ। यो प्रसंगलाई आजको नागरिक दैनिकले प्रकाशन गरेको छ। गोर्खाका दुवै चिनिया नाका खुले शीर्षकको खबर कान्तिपुर दैनिकबाट लिँदैछौ। नेपाल चीन सीमा क्षेत्र अन्तर्गत चुम नुब्री गाउँपालिका एक सामा गाउँको रुइला र वडा 7 छेकम्पार स्थित दुईला नाका खुलेका छनृ दुईला नाका गत मंगलबार जुलाई 1 र रुईला नाका शनिबार जुलाई 5 बाट खुला गरिएको हो। सीमा क्षेत्रका जनप्रतिनिधि मार्फत निश्चित समयका लागि नाका खुला गरिएको चिनिया पक्षले जानकारी दिएको छ। रुईला नाका एक महिना र रुईला नाका तीन महिनाका लागि खुला भएसँगै स्थानीय बासिन्दा उपभोग्य सामग्री खरिदका लागि तिब्बतको बजार पुग्ने तयारीमा लागेका छन्। यो खबर कान्तिपुर दैनिकमा प्रकाशित छ। नयाँ पत्रिका दैनिकबाट उदयपुरका 362 गाई भैँसीमा लम्पी स्किनको संक्रमण शीर्षकको खबर लिँदैछौ। उदयपुरका 8 स्थानीय तहमा घरपालुवा जनावरमध्ये गाई गोरू भैँसी र रागामा लम्पी स्किन रोगको संक्रमण देखा परेको छ। जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गाईघाटका प्रमुख सुकराज लिम्बुका अनुसार गर्मीयाम शुरू भएसँगै थोरै देखिएको लम्पी स्किन अहिले बढ़दै गएको छ। उहाँका अनुसार क्याप्रीपक्स भाइरसको संक्रमणबाट विशेष गरी गाईमा लाग्ने यो लम्पी स्किन रोग भैँसीमा पनि देखिन थालेको हो। शुरूमा गाई भैँसीमा ज्वरो आउने, झोक्राउने, दाना पानी कम खाने, दूध उत्पादन घट्ने, छालामा 1-5 सेन्टिमिटरको सारो गोलो गिर्खा देखिने, ओठमुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, ऱ्याल काट्ने जस्ता लक्षण देखिने र अन्त्यमा मृत्यु हुने गरेको उहाँले बताउनुभयो। यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। शहरीकरणले 10 वर्षमा 3.5 लाख हेक्टर खेतीयोग्य जमीन घटायो शीर्षकको खबर आजको कारोबार दैनिकमा प्रकाशित छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको अध्ययनले शहरीकरण अक्सर खेतीयोग्य जमीनमा हुने गरेको देखिएको छ। 2068 2078 सालसम्ममा खेतीयोग्य जमीन 3,58,995 हेक्टरले घटेको हो। 10 वर्षको अवधिमा 21,62,751 हेक्टरबाट 18,03,756 हेक्टरमा झरेको प्रतिवेदनमा उल्लेख छ। यो कुल खेतीयोग्य जमीनको 16.6% कमी हो। यो खबर आजको कारोबार दैनिकमा प्रकाशित छ। हिमालय टाइम्सबाट विशेष अदालत बन्यो नेपालकै पहिलो आईएसओ सर्टिफाइड अदालत शीर्षकको खबर लिँदैछौ। विशेष अदालत अन्तर्राष्ट्रिय मापदण्ड संगठन आईएसओद्वारा प्रमाणित नेपालको पहिलो अदालत बनेको छ। नापतोल तथा गुणस्तर विभागले विशेष अदालतलाई दिएको एनएसआईएसओ प्रमाणीकरणको प्रमाणपत्र विशेष अदालतले हिजो सार्वजनिक गरेको छ। विशेष अदालतले आयोजना गरेको मिट द प्रेस कार्यक्रममा अध्यक्ष न्यायाधीश टेक बहादुर कुँवरले उक्त प्रमाणपत्र सार्वजनिक गर्नुभयो। यो खबर हिमालय टाइम्समा प्रकाशित छ। गोर्खापत्र दैनिकबाट सांस्कृतिक पहिचानको प्रतीक ढाल नाच शीर्षकको खबर लिँदैछौ। जुम्लाको सांस्कृतिक पहिचानका रूपमा रहेको परम्परागत ढालनाच संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेको छ। विशेष गरी दलित समुदायका पुरूषले विवाह तथा विशेष अवसरमा पञ्चै बाजाको धुनमा हातमा रूमाल र खुकुरीसहित गोलाकार घेरा बनाएर नाच्ने यो नाच पछिल्लो समय विरलै देखिन थालेको छ। दलित समुदायको कला संस्कृति र विकासका बारेमा विद्यावारिधी गर्नुभएका डाक्टर गोविन्द नेपालीका अनुसार पहिले पहिले विवाह भोज बतेर ढाल नाच बिना सम्पन्न हुँदैनथे, तर अहिले नयाँ प्रविधिको प्रयोग र आधुनिकताको नाममा यो नाच संकटमा पर्दै गएको छ। यो खबर आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। अखबार कार्यक्रम आजलाई यति नै। यसपछि अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। अखबारबाट दीपक जोशीलाई बिदा दिनुहोस्। नमस्कार।